यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदै प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने सांसदहरूसँग छलफल। आजदेखि माध्यमिक शिक्षा परीक्षा एसईई शुरू हुँदै निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अध्यावधि गर्ने कार्य चैत 22 गतेदेखि पुनः शुरू गर्ने र अमेरिकी अन्तरिक्ष निकायको आर्टेमिस 2 अभियान सफलतापूर्वक प्रक्षेपण 50 वर्षपछि पहिलो पटक मानव टोली पृथ्वीको तल्लो कक्षा भन्दा बाहिर चन्द्रमातर्फ प्रस्थान।
हरेक दिनको लागि सबै ताक यही पाए जहाँ जहाँ कनेक्टेड रहोस् इन्टरनेटमा सब गर्नुहोस्
डेटा भोइस एसएमएस
सबै यसबाट नै पाउनुहोस्।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। सिंहदरबार स्थित निर्माणाधीन संघीय संसद भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो 2 बजेका लागि प्रतिनिधि सभा बैठक आह्वान गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत 16 गते नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा आजका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो। संसद बैठक सञ्चालनका लागि भौतिक सुरक्षा प्राविधिक र जनशक्ति लगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। संघीय संसद अन्तर्गतको माथिल्लो सभा राष्ट्रिय सभाको बैठक भने संघीय संसद सचिवालय स्थित राष्ट्रिय सभा कक्षमा बस्नेछ। राष्ट्रपतिले प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले 30 दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ। निर्वाचन आयोगले चैत 5 गते प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 परिणाम सहितको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएको थियो। 275 सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका 182, नेपाली कांग्रेसका 38, नेपाल कम्युनिष्ट पार्टी एमालेका 25, नेपाली कम्युनिष्ट पार्टी नेकपाका 17, श्रम संस्कृति पार्टीका 7, राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका 5 र 1 स्वतन्त्र सांसदको उपस्थिति रहेको छ। आजको बैठकमा 3 अध्यादेश पेश हुँदैछन्। बैठकमा गृहमन्त्री सुदन गुरूङले मतदाता नामावली पहिलो संशोधन अध्यादेश 2082, प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 र नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश 2082 पेश गर्ने सम्भावित कार्यसूची तय भएको छ। त्यसअघि बैठकमा सभाका ज्येष्ठ सदस्य सभामुख अर्जुन नरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्त तथा मन्त्री परिषद गठन सम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउनुहुनेछ। बैठकमा सभामुखले नेपालको संविधानको धारा 104 बमोजिम प्रतिनिधि सभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधि सभा नियमावली 2079 बमोजिम काम कारवाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्नुहुने संघीय संसद सचिवालयका महासचिव पदम प्रसाद पाण्डेले जानकारी दिनुभयो। आज सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्नुहुने पनि सम्भावित कार्यसूची रहेको छ। बैठकमा अधिवेशन प्रारम्भ का अवसरमा दलीय आधारमा सदस्यहरूले आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको महासचिव पाण्डेयले जानकारी दिनुभयो। सोही बैठकमा सभामुखले प्रतिनिधि सभा नियमावली 2079 नियम 7 बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनका लागि दिन तोक्नुहुनेछ। बैठकको अन्त्यमा सभामुखले संविधान सभाका सदस्य एवं पूर्व सदस्यहरू ऋषिकेश गौतम, मोहम्मद अफताब आलम, आमोद प्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधान सभा तथा राष्ट्रिय सभाका सदस्य बलदेव बोहराको शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएको जिम्मेवारीलाई पूरा गर्न जवाफदेहीपूर्ण र परिपक्व ढंगबाट सदनमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन्। प्रतिनिधि सभाको आजदेखि प्रारम्भ हुने पहिलो अधिवेशनका सन्दर्भमा उहाँहरूले समग्र देश र जनताको हितमा तर्जुमा हुने कानूनदेखि जनसरोकारका मुद्दा सम्बोधन गर्ने कार्यमा हातेमालो गर्दै अघि बढ़ने धारणा व्यक्त गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद सुवाङ नेवाङले यसपटक सदनमा सत्ता र प्रतिपक्षको भावनाले नभई देश र जनताको समृद्धि तथा कल्याणका लागि मिलेर काम गर्ने बताउनुभयो। प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले कांग्रेस लोक तान्त्रिक मूल्य मान्यतालाई शिरोधार्य गर्ने पार्टी भएकाले संसदमा परिपक्व र जवाफदेही भएर प्रस्तुत हुने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले प्रतिपक्षको भूमिकामा रहेर विधिको शासन र सुशासनका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले मध्य प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने सांसदहरूसँग हिजो छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले सम्बन्धित जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा सुझाव लिनुभएको थियो। यस्तै प्रधानमन्त्री शाहसँग स्वास्थ्य, शिक्षा, पूर्वाधार, भौतिक निर्माण, सिंचाई, कृषि तथा अन्य तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने विषयमा छलफल भएको सांसद मनिष झाले जानकारी दिनुभयो। सो अवसरमा सांसदहरूले प्रदेशका जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएको सांसद मनिष झाले जानकारी दिनुभयो। यसअघि प्रधानमन्त्री शाहले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट संसदमा प्रतिनिधित्व गर्नुभएका विभिन्न राजनैतिक दलका सांसदहरूसँग छलफल गर्नुभएको थियो। झण्डै दुई तिहाई सीटका साथ संसद र सरकारमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकारबाट जनताले ठूलो अपेक्षा राखेका छन्। कैलालीका स्थानीयले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा गरेको वाचा अनुसार सरकार अघि बढ़ने अपेक्षा पनि गरेका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठन भएको मन्त्रीमण्डलमा अधिकांश युवाहरू समेटिएका छन्। निर्वाचनबाट जसरी नतिजा आयो र राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बन्यो, त्यसरी नै अहिलेको सरकारबाट नागरिकहरूले पनि धेरै अपेक्षा गरेका छन्। कैलालीको टीकापुरका दिनेश मल्ल:
जनताहरूले थुप्रै आशा अपेक्षाहरू उहाँबाट राख्नु भएको छ। भ्रष्टाचारको अन्त्य हामीले चाहेका छौं भने त्यसै गरी हत्या, हिंसा, बलात्कारका घटनाहरू पनि वृद्धि भइराखेको छ। यसको पनि अन्त्य हुनु पर्यो, यसको पनि सही नियमन हुनु पर्यो। बेरोजगारी पनि चरम बेरोजगारी, युवाहरूले देश छोडेर खाडी मुलुकतिर विदेशतिर आफ्नो रगत पसिना बगाउन बाध्य भइराख्नु परेको छ, त्यसको बारेमा पनि ध्यान पुर्याउनु पर्यो भन्ने आशा अपेक्षा हामीले राखेका छौं।
दिनेश मल्ल जस्तै टिकापुरकै अनुविष्ट पनि अहिलेको सरकारबाट आफूले धेरै अपेक्षा गरेको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, चुनावको बेला यो पार्टीले उठाएका मुद्दाहरू हामी नागरिकहरूले सम्झिरहेका छौं।
जति पनि मुद्दा उठाउनु भएको छ नि चुनावको बेला, त्यो चाहिँ सबै जनताले विशेष ध्यानै त्यसैमा छ भनौँ न, कि अहिलेको सरकारले के काम गर्छ भनिकन। पहिलो कुरा त एकदमै त्यो भ्रष्टाचारी त निर्मूल हुनै पर्छ नेपालबाट।
अबको सरकारले भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकता दिनुपर्छ। त्यसबेला तेरो मेरो नभनी कानून र नियमले भने अनुसार भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छ र देशमा सुशासनको जग बसाउनु पर्ने नागरिकहरूको भनाइ छ। स्थानीय मीन बहादुर ठनाल:
चाहे जो कोही हो या म हो या अरू हो, गलत गर्नेलाई कानूनले सजाय देऊ भन्ने हाम्रो चाहना हो। बाँकी नेता भनेको त देशप्रति प्रेम भएको नेता हुनुपर्छ, त्यसले देश चल्छ, देश बन्छ।
अहिलेको सरकार नेपाली नागरिकको हितमा काम गरोस् भन्ने सबै नेपालीको चाहना छ। यो चाहनालाई पूरा गर्नु अहिलेको सरकारको दायित्व पनि हो। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो ईश्वर साउद। गृहमन्त्री सुदन गुरूङले जिम्मेवार र पारदर्शी भएर जनहितमा काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ। जिल्ला प्रहरी परिसर कार्यालय काठमाडौँको हिजो निरीक्षण गर्दै गृहमन्त्री गुरूङले प्रहरीलाई समाजमा शान्ति, सुरक्षा, अमन चयन कायम गर्न गराउन आफ्नो भूमिका जिम्मेवारीपूर्वक वहन गर्न निर्देशन पनि दिनुभयो। प्रहरी प्रहरीले कर्तव्य पालना गर्ने क्रममा कुनै तहबाट हस्तक्षेप नहुने बताउँदै उहाँले आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीले प्राप्त गरेको कुशलताको प्रशंसा पनि गर्नुभयो। आजदेखि माध्यमिक शिक्षा परीक्षा एसईई सञ्चालन हुँदैछ। परीक्षालाई व्यवस्थित र उत्तर पुस्तिका परीक्षणलाई छिटो छरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि परीक्षामा हुन सक्ने अनियमितता न्यून हुने अपेक्षा पनि गरिएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 विगतमा झैं देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान 8 बजेदेखि एकै समयमा एसई परीक्षा शुरू हुनेछ। थप सामग्री संवाददाता सितु मानन्दर खड्काबाट।
बिहिबार बिहान 8 बजेदेखि जापानमा एक समेत गरी 1,966 परीक्षा केन्द्रमा एकै पटक परीक्षा शुरू हुनेछ। एसईई परीक्षा चैत 29 गतेसम्म सञ्चालन हुनेछ। यस वर्ष एसईईमा कुल 5,12,421 विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ। क्षेत्रगत रूपमा सबैभन्दा धेरै बागमती प्रदेशबाट र सबैभन्दा कम कर्णाली प्रदेशबाट विद्यार्थी सहभागी हुने जनाइएको छ। यस पटकको परीक्षामा 11,379 विद्यालयका विद्यार्थीहरूको सहभागिता हुनेछ। परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक विष्णु प्रसाद गेवालीले सातै प्रदेशका सबै जिल्लामा आवश्यक जनशक्ति, सुरक्षाको व्यवस्था र प्रश्नपत्र सुरक्षित रूपमा पुर्याइसकेको जानकारी दिनुभयो।
परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, कर्मचारी, निरीक्षक सबैको व्यवस्थापन भइसकेको छ। जहाँ नजिकै सुरक्षा निकाय छ त्यहाँ मात्रै हामीले परीक्षा केन्द्र राखेका छौँ। त्यसैले सुरक्षाको प्रत्याभूति हुने चाहिँ प्राय निश्चित नै छ। प्रश्न पत्र लैजाँदा सुरक्षाको साथीहरूसँगै लिएर जान भनेका छौँ। त्यसरी प्रश्न पत्र बाहिरिने त्रुटि पक्कै पनि हुन्न जस्तो हामीलाई लागेको छ।
दृष्टिविहीन तथा फरक क्षमताका विद्यार्थी, बाल सुधार गृह र कारागारका बन्दी सहित दुर्गम क्षेत्रका सहभागी विद्यार्थीलाई परीक्षा सहज बनाउन आवश्यक व्यवस्था र सुविधा सुनिश्चित गरिएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक विष्णु प्रसाद गेवालीले जानकारी दिनुभयो।
अपाङ्गताको प्रकृति के छ त्यो हेरेर 1 घण्टा 30 मिनट सम्म केन्द्राध्यक्षले समय थप्न सक्ने प्रावधान छ। दुर्गम ठाउँहरूमा उहाँहरूलाई सहज हुने किसिमले परीक्षा केन्द्र निर्धारण गर्न भनेका छौँ। सुधार केन्द्रहरूमा रहेका विद्यार्थीहरूको लागि कसैलाई पनि परीक्षाबाट वञ्चित नहुने गरी हामीले प्रबन्ध मिलाएका छौँ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस पटक सामूहिक अनुगमनको व्यवस्था हटाइएको छ र यसको सट्टा प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिले परीक्षा केन्द्र बाहिरबाट मात्र अनुगमन गर्न सक्ने व्यवस्था मिलाइएको छ।
अनुगमन गर्दाखेरि पनि बाहिर परिवेश मात्रै हेरिदिने, भित्र बच्चालाई बाधा पुग्ने गरी अनुगमन नगर्ने हामीले अनुरोध गरेका छौँ। विगतमा जस्तो सामूहिक अनुगमन यसपटक हुँदैन र यसपटक कम्तीमा 1 महिनाभित्रमै नतिजा प्रकाशन गर्ने गरी फरक मोडलबाट यो निर्देशिकाहरू कार्यविधिहरू बनाउँदैछौँ।
बोर्डले 1 महिनामै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी पनि गरेको छ। सितु मानन्दर खड्का, रेडियो नेपाल, काठमाडौँ।
यस वर्ष परीक्षा सम्पन्न भएको बढ़ीमा 3 दिनभित्र परीक्षण सम्पन्न गरिसक्ने योजना रहेको छ। यसै गरी मार्कसिट प्रिन्ट गरी ट्याबमा चढ़ाई खाममा सिलबन्दी गरी गोप्य र सुरक्षित रूपमा शिक्षा विकास तथा समन्वय एकाईमा 3 दिनभित्र बुझाउनु पर्ने नयाँ व्यवस्था गरिएको छ। केन्द्रले प्राप्त हुने उत्तर पुस्तिकामा प्याकेट तोकिएको ढाँचामा लगत खड़ा गरी राख्नेछ। तत्पश्चात सिलबन्दी खाममा परीक्षा केन्द्र र विषय उल्लेख गरेर परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 पठाउनु पर्ने व्यवस्था गरिएको छ। माध्यमिक शिक्षा परीक्षा एसईई व्यवस्थापन तथा उत्तर पुस्तिका परीक्षण निर्देशिका 2082 परीक्षा समाप्त हुने समयमा तोकिएका परीक्षकहरू परीक्षण केन्द्रमा पुगिसक्नुपर्ने प्रबन्ध गरिएको छ। सम्बन्धित विद्यालयको उत्तर पुस्तिका नपर्ने गरी परीक्षक र सम्परीक्षकको व्यवस्था गर्नुपर्नेछ। नतिजा प्रकाशनलाई प्रदेशगत रूपमा पनि प्रकाशन गर्न सकिने व्यवस्था गरिएको छ। उत्तर पुस्तिका परीक्षक र सम्परीक्षकलाई परीक्षण केन्द्रमा नै रहेर परीक्षण गर्न भनिएको छ। परीक्षण केन्द्र रहेको विद्यालय भवनको सम्भव भएसम्म सीसीटीभी जडान भएको सुरक्षित कक्षमा परीक्षण र सम्परीक्षण गराउने व्यवस्था गरिएको छ भने परीक्षण केन्द्रबाट उत्तर पुस्तिका बाहिर लैजाने, तोकिएका परीक्षकको सट्टामा अन्यले परीक्षण गर्ने, तोकिएको योग्यता नपुगेका शिक्षकले परीक्षण गर्ने, उत्तर पुस्तिकाको पोका हराउन वा मिसिन सक्ने जस्ता अनियमितता रोक्ने पनि प्रबन्ध गरिएको छ। परीक्षक र सम्परीक्षकले परीक्षण कक्षमा मोबाइल लगायतका विद्युतीय उपकरणहरू ल्याउन नहुने निर्देशिकामा उल्लेख गरिएको छ। परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुँदैछ। यस्तै चैत 20 गते अनिवार्य नेपाली, 22 गते अनिवार्य गणित, 23 गते विज्ञान तथा प्रविधि, 24 गते सामाजिक अध्ययन, 25 गते ऐच्छिक प्रथम खण्डका सबै विषय, 26 गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र 27, 28 र 29 गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन तय गरिएको छ। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले हिजोदेखि कायम मुकायम प्रधान न्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्नु भएको छ। यसअघि पहिलो पटक न्यायिक नेतृत्वको इतिहासमा महिला प्रधान न्यायाधीशमा सुशीला कार्कीले नेतृत्व गर्नुभएको थियो। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको 65 वर्षे उमेर हदका कारण हिजो सेवानिवृत्त भएपछि नेपालको न्यायिक इतिहासमा दोस्रो पटक महिला नेतृत्व गर्ने अवसर वरिष्ठतम न्यायाधीश मल्लको काँधमा आइपुगेको हो। निर्वाचन आयोगले मतदाता नावली संकलन तथा अध्यावधिक यही चैत 22 गतेदेखि पुनः शुरू गर्ने निर्णय गरेको छ। आयोगको हिजो बसेको बैठकले प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा गत मक्सिर 6 गतेदेखि स्थगन गरिएको मतदाता नावली संकलन तथा अध्यावधिक कार्य चैत 22 गतेदेखि पुनः शुरू गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले राष्ट्रिय परिचय पत्रको विवरण मार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको प्रवक्ता भट्टराईले बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा सुशासन एकाई गठन गरिएको छ। मन्त्रालयको कार्य सम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउने लक्ष्यसहित एकाई गठन गरिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू भू बहादुर बोगटी, हरिनारायण मिश्र, पदम प्रसाद अर्याल, सुरेन्द्र प्रसाद राव, कुर्मी सहित 8 जना विरूद्ध मुद्दा दायर गरेको छ। आयोगले हिजो उहाँहरू विरूद्ध आर्थिक वर्ष 2070-71 रजिस्ट्रेशन फाँट गबाटै एकै नम्बरका दोहोरो तेह्रो रजिस्ट्रेशन नम्बर राखी एक भन्दा बढ़ी लिखतहरू पारित गरी बढ़ी रकम रहेका लिखतहरूको रकम नबुझाई राजस्व चुवावट गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको प्रवक्ता सुरेश नेउपानेद्वारा हिजो जारी विज्ञप्तिमा उल्लेख छ। प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन गरिएको राष्ट्रिय सुरक्षा तालिमको समापनका अवसरमा प्रधान सेनापति सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर र चुनौती भएकाले बदलिँदो विश्व परिवेशमा राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेमा जोड़ दिनुभएको हो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्तिलाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ। मन्त्री प्रतिभा रावलको निर्देशनमा हिजो सचिव स्तरीय निर्णयबाट देशभरका नापी तथा मालपोत कार्यालयमा परिचय खुल्ने कागजात हेरेर मात्रै प्रवेश गराउन सम्बन्धित विभागले पत्राचार गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिकन डलर देखाई ठगी गरेको अभियोगमा 2 जनालाई पक्राउ गरी हिजो सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका आठखा 28 वर्षीय सरोज भन्ने सुभाष तामाङ तथा मकवानपुर था नगरपालिका 12 का 27 वर्षीय पुर्साङ पासाङ भन्ने गौरव साङ योगदान रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो। तुलसीपुर उपमहानगरपालिकाले महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको उच्च अदालत तुलसीपुर इजलास कक्ष भवन हिजो हस्तान्तरण गरिएको छ। नगर प्रमुख टीकाराम खड्काले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारीलाई भवन हस्तान्तरण गर्नुभएको हो। प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन मनाइने राम भक्त हनुमान जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ। चैत शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल बुद्धि र विद्या मिल्ने, दुःख र संकटबाट मुक्ति पाइने विश्वास रहिआएको छ। यस अवसरमा हनुमान ढोका स्थित हनुमानको मूर्ति, पशुपति स्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमान लगायत देशभरका हनुमान मन्दिरमा विशेष पूजा आराधना गरिन्छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी अन्तरिक्ष निकायको आर्टेमिस दुई अभियान सफलतापूर्वक प्रक्षेपण भएको छ। करिब 50 वर्षपछि पहिलो पटक मानव टोली पृथ्वीको तल्लो कक्ष भन्दा बाहिर चन्द्रमातर्फ प्रस्थान गरेको हो। चार सदस्यीय टोलीमा रीड वाइजम्यान, भिक्टर ग्लोबल, क्रिस्टिना कोच र क्यानाडाका जेरिम ह्यान्स करिब 10 दिनको यात्रामा चन्द्रमाको परिक्रमा गरी पुनः पृथ्वीमा फर्किने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। यो अभियान चन्द्रमामा पुनः मानव पठाउने तथा भविष्यमा मंगल ग्रहसम्म पुग्ने योजनातर्फ महत्वपूर्ण कदम पनि मानिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सन् 2026 को मार्च महिनामा 120,516 जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। नेपाल पर्यटन बोर्डद्वारा सार्वजनिक तथ्याङ्क अनुसार मार्च महिनामा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको छ। 2026 मार्चमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क अन्तर्गतका मुलुकबाट मात्रै 42,668 पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो कुल आगमनको करिब 35.4% हो। त्यसमध्ये भारतबाट सबैभन्दा 25,728 पर्यटकले नेपालको भ्रमण गरेका छन्। श्रीलंकाबाट 10,759, बंगलादेशबाट 4,676 तथा सार्कका अन्य मुलुकबाट पनि पर्यटकले नेपालको भ्रमण गरेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकारी दीपक राज जोशीले जानकारी दिनुभयो। युरोपेली र अमेरिकी बजारबाट आउने पर्यटकको संख्या भने यो महिनामा स्थिर देखिएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरूलाई आकर्षित गर्ने नयाँ रणनीति अघि सारिएको छ। विमानस्थल व्यवस्थापनले आगामी हिउँदे तालिकादेखि अन्तर्राष्ट्रिय उडान संख्यामा उल्लेख्य वृद्धि गर्ने तयारी थालेको जनाएको छ। विमानस्थलका महाप्रबन्धक श्याम किशोर शाहले हाल सीमित रूपमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय उडानलाई व्यवस्थित गर्दै नियमितता दिन विशेष पहल भइरहेको बताउनुभयो। हालसम्म थाई एयर एसियाको उडान मार्फत बौद्ध धर्मावलम्बीहरू लक्षित सेवा सञ्चालन हुँदै आएको छ। पछिल्लो हिउँदे तालिकामा सातामा दुई दिन सञ्चालन गरिएको उक्त उडानलाई आगामी याममा थप विस्तार गर्ने तयारी भइरहेको विमानस्थल प्रशासनले उल्लेख गरेको छ। विमानस्थलको प्रभावकारी सञ्चालनका लागि फिफ्थ फ्रीडम उडान अवधारणा अघि सारिएको विमानस्थलका महाप्रबन्धक शाहले बताउनुभयो। कुवेत एयरवेजले कुवेत सिटी भैरवा उडान मार्फत नेपालीलाई स्वदेश ल्याइरहेको छ भने साउदी अरबको दमामबाट पनि उडान अनुमति प्रक्रियामा रहेको विमानस्थलका महाप्रबन्धक शाहले जानकारी दिनुभयो। संघ सभामा निर्माणाधीन 900 मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनाको विद्युत गृहमा मजदूरले तलब नपाएपछि काम ठप्प पारेका छन्। 6 महिनादेखि तलब भत्ता नपाएपछि 1,500 कामदारले काम ठप्प पारेका हुन्। आयोजनाको विद्युत गृह चिचिला गाउँपालिका दुई पुखुवामा कार्यरत मजदूर तथा पेटी ठेकेदारले बुधबार बिहानैदेखि काम ठप्प पारेर आन्दोलन शुरू गरेका छन्। आन्दोलनका कारण आयोजनाको काम पूर्ण रूपमा प्रभावित भएको छ। यसको निर्माणको जिम्मा भारतीय कम्पनी पटेल इन्जिनियरिङले लिएको छ। 6 महिनादेखि तलब नपाएको भन्दै बुधबारदेखि कामदारहरूले काम ठप्प पारेका हुन्। प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले मजदूरले समयमा तलब भुक्तानीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि सम्बन्धित कम्पनीलाई जानकारी गराएको जानकारी दिनुभयो। 900 मेगावाट क्षमताको उक्त आयोजना भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ। बुधबार नेपाली शेयर बजारको परिसूचक 74.73 अंकले घटेर 2,776.36 को बिन्दुमा झरेको छ। बुधबार 347 कम्पनीहरूका 3,92,000 किता शेयरहरू 12,10,95,25,000 रूपियाँमा किनबेच भएका छन्। बुधबार बजारको कारोबारमा रहेका सबै समूहका उपसूचकहरू घटेका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
कप्तान सन्दीप लामिछानेको कसिलो बलिङसँगै बागमती प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरूष क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ। बुधबार सम्पन्न खेलमा कर्णाली प्रदेशलाई 60 रनले पराजित गरेको हो। जितसँगै चार अङ्क पुर्याएको बागमती छैठौं स्थानमा उक्लिएको छ। समान पाँच खेल खेलेको कर्णाली 3 अङ्क सहित 8 स्थानमा छ। बागमतीले दिएको 181 रनको लक्ष्य पछ्याएको कर्णाली 25.1 ओभरमै 120 रनमा समेटियो। कर्णालीका निश्चल रावलले सर्वाधिक 31 रन बनाए भने दिनेश अधिकारीले 22 रन जोडे। अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। बागमतीका कप्तान सन्दीपले घातक बलिङ गर्दै एक्लै 7 विकेट लिए। यसअघि रामजानकी बहुद्देश्य रंगशालामा टस हालेर पहिले ब्याटिङ गरेको बागमती 38.4 ओभरमा 180 रनमा अल आउट भएको थियो। विवेक मगरले 56 रन बनाए। शिवम तिवारी 18, शुभ अंशकार 20, पवन थापा 22 रन र ईशान पाण्डेले 27 रन बनाए। कर्णालीका दिवन पुनले 3 विकेट लिँदा प्रकाश जैसी, दिपेन्द्र रावत र निश्चल रावलले समान 2-2 विकेट लिए। अर्को खेलमा सुपर ओभरमा एपीएफ क्लबलाई हराउँदै लुम्बिनी प्रदेश दोस्रो जित निकाल्न सफल भएको छ। लुम्बिनीको जितमा सन्तोष यादवको प्रदर्शन प्रमुख रहे। एपीएफले दिएको 125 रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी 124 रनमा अल आउट भएपछि खेलको निर्णय सुपर ओभरबाट भयो। सुपर ओभरमा पहिले ब्याटिङ गरेको लुम्बिनीले 1 विकेटको क्षतिमा 14 रन बनाए। 15 रनको लक्ष्य पछ्याएको एपीएफ 1 विकेट गुमाएर 6 रनमा समेटियो। पहिले ब्याटिङ गरेको एपीएफ 49.4 ओभरमा खेल्दै 124 रनमा समेटियो। जितको लागि 125 रनको लक्ष्य पछ्याएको लुम्बिनी 34 ओभरमा अल आउट हुँदै 124 रनमा समेटियो। पाँच खेलमा दोस्रो जित सहित लुम्बिनी 5 अङ्क बनाएर 5 स्थानमा रहेको छ। एपीएफ 3 अङ्क सहित 6 स्थानमा छ।
अब मौसम सम्बन्धी जानकारी। आज हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.5 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:54 भयो भने सूर्यास्त भरे साँझ 6:22 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदै प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने सांसदहरूसँग छलफल। आजदेखि माध्यमिक शिक्षा परीक्षा एसईई शुरू हुँदै निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अध्यावधि गर्ने कार्य चैत 22 गतेदेखि पुनः शुरू गर्ने र अमेरिकी अन्तरिक्ष निकायको आर्टेमिस 2 अभियान सफलतापूर्वक प्रक्षेपण। 50 वर्षपछि पहिलो पटक मानव टोली पृथ्वीको तल्लो कक्ष भन्दा बाहिर चन्द्रमातर्फ प्रस्थान। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।